नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग कुराकानी गर्ने गर्छौं। विद्यालय तहको शैक्षिक सत्र आगामी वैशाख 15 गतेदेखि शुरू हुँदैछ। सरकारले यसपटक शैक्षिक सत्र अघिल्ला वर्षहरूमा वैशाख 1 गतेदेखि शुरू हुने गरे पनि यसपटक वैशाख 15 गतेदेखि नयाँ शैक्षिक सत्र शुरू हुने निर्णय गरेको हो। यो निर्णयसँगै सार्वजनिक तथा सामुदायिक विद्यालय र निजी विद्यालयहरू वैशाख 15 गतेदेखि नयाँ शैक्षिक सत्रको कक्षा शुरू गर्नका लागि तयारी गरिरहेका छन्। विद्यार्थीहरूले नयाँ कक्षा शुरूआत गर्ने महिना भनेको वैशाख महिना हो र यो नयाँ शैक्षिक सत्र शुरू हुँदै गर्दा विद्यालयहरूले भर्ना खुलाउने सँगै अभिभावकले आफ्ना बालबालिकाहरूलाई कुन विद्यालय पढ़ाउने भन्ने निर्णय गर्ने बेला पनि हो। अर्कोतर्फ नयाँ सरकार गठन भएको छ। यो सरकारसँग शिक्षा क्षेत्रले पनि थुप्रै अपेक्षा गरेका छन् गरेको छ। अभिभावकहरूले पनि शिक्षा क्षेत्रमा सरकारले केही गरोस् भन्ने अपेक्षा गरेका छन्। आज हामी नयाँ शैक्षिक सत्र शुरू हुँदै गर्दा निजी विद्यालयहरूले दिने शिक्षा कस्तो छ, निजी विद्यालयप्रति अभिभावकको आकर्षण किन बढ़िरहेको छ, सँगै नयाँ सरकारले शैक्षिक क्षेत्रमा गर्नुपर्ने कामलाई विशेष गरी निजी विद्यालयका संचालकहरूले कसरी हेरेका छन् भन्ने सन्दर्भमा कुराकानी गर्छौ। हामीसँग हुनुहुन्छ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याप्सनका अध्यक्ष कृष्ण प्रसाद अधिकारी। यहाँलाई स्वागत छ कार्यक्रममा। नयाँ शैक्षिक सत्र शुरू हुँदैछ। अब यो नयाँ शैक्षिक सत्रमा निजी विद्यालयहरूले आफ्ना विद्यालयमा विद्यार्थी भर्ना गर्ने कार्य अगाडि बढ़ाउँदैछन्। अब यो हिसाबमा निजी विद्यालयहरूले अहिले कसरी भर्ना शुरू गर्दैछन्, यहाँहरूले भनौं न प्याप्सन अन्तर्गतका विद्यालयहरूलाई यहाँहरूले अहिले अब नयाँ शैक्षिक सत्र शुरू हुँदै गर्दा कस्तो खालको तयारी भइरहेको छ?
परीक्षा भइसकेपछि अब भर्नाहरू शुरू गर्नुहोस् तपाईँहरू, त्यसपछि टिचर ट्रेनिङहरू गर्नुहोस्, बुक्सहरू राम्रो सेलेक्सन गर्नुहोस्, क्लासरूमहरूको तयारी गर्नुहोस्, टिचरलाई सिलेबसहरूको बारेमा सबै तयारी गराउनुहोस्, प्यारेन्ट्सहरूलाई चाहिँ मिनिमम पनि चाहिँ अब एक वर्षको चाहिँ हामीले कसरी पढाउँदैछौँ भन्ने बारेमा चाहिँ बोलाएर मिटिङ गर्नुहोस् भन्ने कुरा आउँछ। अब आजभोलिमा पत्रचार हुन्छ हाम्रो हजुर भन्दा।
अब नेपालमा छ नि, अब निजी विद्यालयले शिक्षा प्रदान गरिरहेको छ, अर्कोतर्फ सरकारी विद्यालयहरू पनि छन्। निजी विद्यालयले जसरी विद्यार्थीहरूलाई शिक्षा प्रदान गरिरहेको छ, यो कसरी सान्दर्भिक छ, यसले चाहिँ शैक्षिक क्षेत्रमा, नेपालको शैक्षिक क्षेत्रमा कसरी योगदान दिइरहेको छ?
खासै भन्दाखेरि एक्ज्याक्टली क्वालिटी एजुकेसन त अहिले 34% बच्चाहरूले प्राइभेट स्कुलबाटै पाएको छन् हजुर। त्यसको सबैभन्दा राम्रो कुरा भनेको तयारी हो। शिक्षा भनेको चाहिँ मानौ वैशाख 1 गतेमा स्कुल बन्द गर्ने, 6 गते स्कुल खोलेर अनि त्यसपछि विद्यार्थीलाई ल्याएर अनि टिचरलाई त्यही ठ्याम्मा लगाइदिएर अनि 6 महिनापछि गएर एउटा ट्रेनिङ, टिचर ट्रेनिङ राखेर हुँदैन। हामीले प्रत्येक पाठलाई पहिले हामीले कक्षा तयार हुनुभन्दा पहिला नै प्रत्येक पाठ पाठहरूलाई केराएर टिचरहरूलाई तालिम दिन्छौँ। त्यसलाई कसरी बच्चा बच्चीलाई पढाउने, कति प्र्याक्टिकल गर्ने, कति कुन तरिकाले बच्चा बच्चीहरूलाई सिकाउने भन्ने कुराहरूको चाहिँ वार्षिक ज्ञान चाहिँ हामीले यो 1 महिनामा चाहिँ हामीले तयार गर्छौँ। टिचर्सहरूलाई एकदम ग्रुपमा ट्रेनिङ गराउँछौँ र साना विषयहरूमा शिक्षालाई सिपसँग कसरी जोड्ने, संस्कारसँग कसरी जोड्ने, अब एकातिर त्यो बाटो चाहिँ एउटा बाटो गर्छ, दोस्रो कुरो चाहिँ क्लासरुम हो, इन्भाइरोमेन्ट कसरी राम्रो गराउन सकिएला। सबै प्राइभेट स्कुलहरू पर्फेक्ट पनि छैनन्, तर पर्फेक्ट नभएका, सुविधा नभएका स्कुलहरूले पनि साना क्लासरुमहरूबाट पनि लिमिट बच्चा राखेर प्रोग्रेसिभ एजुकेसन कसरी दिन सकिएला भन्ने बारेमा चाहिँ तयारी हुन्छ। त्यस हरेक कुराहरूलाई अलिकति अहिले समयअनुसार अलिक वैज्ञानिक प्रकारले चाहिँ हामीले लैजानुपर्छ भन्ने बारेमा देशभरि हामीले यो कुराको ट्रेनिङ चाहिँ हामीले विद्यालयहरूलाई दिएका छौँ। वर्षभरि हामीले यिनै कुराहरूमा टिचरलाई जानकारी गराउने प्रयत्न गऱ्यौँ। अब नयाँ सुरु हुन्छ। अब मानौँ एउटा किताब सिडिसीले दिएको किताबबाट एउटा बच्चा बच्चीको जिन्दगी बन्छ त त्यति एउटा किताबको पानाबाट बन्छ, अनि त्यति पाना जति पाना छन् त्यति पानाले जिन्दगी बन्न सक्छ भने त्योभित्र कसरी अरू विषयहरू घुसाउन सकिन्छ, कसरी लाइब्रेरीको माध्यमबाट, ल्याबको माध्यमबाट त्यही कुरै स्क्यान गर्ने कुराहरू राखेर त्यही भिडियोहरू राखेर कसरी लान सकिन्छ भन्ने कुराहरूको एउटा विस्तृत जानकारी चाहिँ टिचरहरूलाई छ। अलि राम्रो होला, क्वालिटी होला, बच्चा बच्चीले जति कुराहरू जीवनसँग चाहिन्छ त्यो कुरा सिक्लान् र अलिकति अहिले हाम्रो फोकस अहिले अलि डिजिटल पढाइप्रति छ। हजुर,
भनेपछि अब जसरी निजी विद्यालयहरूले विद्यार्थीहरूलाई शिक्षा दिइरहेका छन् त्यो चाहिँ एउटा अब्बल किसिमको छ, सार्वजनिक तथा सरकारी विद्यालयहरूको भन्दा गुणस्तरीय छ, सिकाइको शैली फरक छ, पाठ्यक्रमहरू पनि थप गरिएका छन्। यो हिसाबमा अहिले नेपालमा सार्वजनिक तथा सरकारी विद्यालयहरूले भन्दा निजी विद्यालयहरूले जुन खालको शिक्षा दिइरहेका छन् त्यो चाहिँ एउटा अब्बल छ भन्न सकिन्छ होइन?
अहिले स्थानीय तहमा शिक्षा गइसकेपछि सार्वजनिकको शिक्षामा पनि चाहिँ क्रमिक रूपमा निकै राम्रो सुधार भएको छ, निकै राम्रो सुधार भएको छ। तर प्राइभेट स्कुलहरूले मैले अझै मलाई यति धेरै त थाहा थिएन, एक वर्ष भयो म प्रेसिडेन्ट भएको, तर अनौठो लाग्छ हजुर, यति ठुलो खर्च छ, यति धेरै प्यारेन्ट्सहरूको इन्भेस्ट छ। मानौ एउटा दाङको एउटा स्कुलमा 600-700 बच्चा पनि छैनन्, त्यहाँको फी पनि नोमिनल फी छ, तर त्यहाँ चाहिँ 22 लाख रुपियाँ खर्च गरेर 2 वर्षको लागि इन्डियाबाट रोबोटिक्सको कोर्स ल्याएर ती बच्चा बच्चीहरूलाई चाहिँ साइन्स र रोबोटिक्स क्लासहरू सिकाएको छ, क्या सिकाएको छ। स्कुलभित्र अर्ली जेनियसको कोर्स छ जहाँ बेलायतका बच्चा बच्चीहरूले पढाइ होइन उनीहरूलाई चाहिँ एउटा सिकाइको माध्यमबाट पढ्ने कोर्सहरू प्राइभेट स्कुलले लगाएको छ। इङ्ग्लिसमा चाहिँ क्याम्ब्रिजहरू लगाएको छ, अक्सफोर्डको लगाएको छ, डिजी कम्प्युटर्सहरू लगाएको छ, एकदम प्र्याक्टिकल कोर्सहरू छ, निकै खर्च गरेको छ प्राइभेट स्कुलले र बच्चा बच्चीलाई निकै सिकाउन प्रयत्न गरेको छ। तर जति पढाउन सिक्यो सिकाएको छ बच्चा बच्चीलाई राम्रो बनाउन सकेको छ, हामीले समाजमा यति राम्रो गरेका छौँ भनेर अझै देखाउन कम भएको छ र गभर्मेन्टलाई पनि हामीले बुझाउन चाहिँ कम भएको छ। नेपालको करिकुलमलाई सिटिसीको करिकुलमलाई फलो गरेर त्यहाँबाट मात्रै हामीले यो करिकुलमले बच्चा बच्चीको जिन्दगी चाहिँ धान्दैन, यिनीहरूले भोलि बिहान कम्प्युटर बेचेर खान पनि सक्दैनन्, यिनीहरूले सिप बेचेर पनि खान सक्दैनन्। त्यसो हुँदा बच्चा बच्ची त क्लास थ्रीमा त कोडिङ सिकाउनु पर्ला नि, 4 कोडिङ सिकाउनु पर्ला नि, 7 एप्लिकेसनहरू बनाउन सिकाउनु पर्ला नि, बच्चा बच्चीहरूलाई सबैलाई चाहिँ एउटा जिन्दगी चाहिँ एउटा उत्सव हो भन्ने कुरो सिकाउनु पर्ला नि भन्ने प्रकारले धेरै ठुलो मिहिनेत हुँदो रहेछ प्राइभेट स्कुलमा। म प्राइभेट स्कुल सञ्चालकहरूलाई म चाहिँ सम्झाउन चाहन्छु हजुर
यो
बेला।
तर अब यहाँले यो भन्दै गर्दा अब खर्च त ठुलो नै छ, निजी विद्यालयहरूले राम्रै खर्च गरेर विद्यालय स्थापना गरेका छन्, अब त्यसमा पाठ्यक्रमहरू पनि यहाँले उल्लेख गरेका जस्तै विदेशी पाठ्यक्रम अब नयाँ प्रविधिको पाठ्यक्रम गरेका छन्, तथापि अब अभिभावकले चाहिँ ठूलो लगानी चाहिँ विद्यालय शिक्षामा गर्नुपर्ने अवस्था छ। अब यो यसलाई चाहिँ कसरी अब कतिपय स्कूलका भवनहरू हेर्दा 5-तारे होटल जतिकै देखिन्छन्, के यो सबै विद्यार्थीहरूलाई चाहिने आवश्यकता हो जसले चाहिँ अभिभावकहरूले चाहिँ ठूलो खर्च बेहोर्नु परिरहेको छ?
30 वर्ष पहिला 22% बच्चाहरू इन्डिया जान्थे, बाहिर जान्थे हजुर, अहिले 1.5% बच्चाहरू मात्रै बाहिर जान्छ भन्छन्, त्यही रेकर्ड देखाउँछ। 34% बच्चाहरू प्राइभेट स्कुलमा पढ्छ भन्छन्, त्यो 1.5% बच्चाहरू यिनै स्कुलहरू पनि कमी भएर बाहिर गएका हुन् भन्ने सुनाइ छ। कोही मलेसिया गएको छ, कोही बाहिर गएको छ, इन्डिया गएको छ, अहिले पनि ठुला ठुला स्कुलहरूमा पढ्न गएका छन्। र यहाँ चाहिँ बाहिरका शिक्षण संस्थाहरू पनि छन् जो एम्बेसीहरूले खोलेका, त्यहाँ सबै विदेशीहरूका गोरागोरीहरूका छोरीहरू छैनन्, त्यहाँ नेपालीका छोरीहरू पनि छन्, त्यहाँ चाहिँ डलरमा पैसा तिरेर पढाउने बच्चाहरू पनि छन्। तर त्यो केही पर्सेन्टेज बच्चाहरू भए अब यिनै विद्यालयहरू नखोलिदिएका, 5-तारे स्कुल जस्तो नखोलिदिएको भए ती बच्चा बच्ची पनि चाहिँ साना स्कुलमा पढ्न आउँथेन, इन्डिया जान्थ्यो, त्यो धनराशि पनि इन्डिया जान्थ्यो। म त ती स्कुलहरूलाई पनि सम्झन्छु, उनीहरूले पनि प्रयत्न राम्रो गर्दैछन्, उहाँहरूलाई पनि धन्यवाद भन्न चाहन्छु एज ए प्याप्सन प्रेसिडेन्ट। तर साना स्कुलहरूको मझौला स्कुलहरूको चाहिँ सबै खर्च कटाउने हो भने अहिले प्यारेन्ट्सको फीले त्यो तिर्दैन, यी प्रिन्सिपलहरू सबै भविष्य कुरेर बसेका छन्, पछि भविष्यमा केही हुन्छ कि, नेपाल सरकारले पनि अलि राम्रोसँग हेर्छ कि, कहिलेकाहीँ हामीलाई पनि भाउचर सिस्टममा ल पढाऊ भनेर बच्चा बच्चीहरू दिन्छ कि, अनि टिचर ट्रेनिङ पनि तिमी गर भनेर हाम्रो टिचरलाई ट्रेनिङ दिन्छ कि, भौतिक सामग्री राम्रो गर भनेर हामीलाई पनि एउटा सामान्य लोन सस्तो ब्याजमा मिलाउँछ कि भन्ने आशामा धेरै स्कुलहरू छन्। हामीले धेरै दुःख त्यहाँ काटेको देखेका छौँ. तर 90% 95% स्कुलहरू त त्यो खर्च त उठेको पनि छैन. सबै अझ बच्चा बच्चीलाई खर्च गरौँ त पुग्न पनि पुग्दैन. तर केही पर्सेन्ट स्कुलहरू चाहिँ महँगा स्कुलहरू छन्, यिनीहरू यदि त्यो स्कुलहरू यहाँ नखोल्ने भने यो पैसा बाहिर जान्छ. त्यसो हुँदा हजुर हामीले के सोच्नुपर्छ भन्दा अहिले ठिकै छ, उनीहरूले चाहिँ धनी मान्छेहरूले मानव न्यु रोडमा चाहिँ 50 लाख रुपियाँ महिनामा लिने मान्छेले, घरबाट लिने मान्छेले त्यो 2 लाख रुपियाँ बच्चालाई खर्च गर्न चाहन्छ, 48 लाख रुपियाँ बचाएर 2 लाख रुपियाँ खर्च गर्न चाहन्छ, त्यो महँगो तिर्न चाहन्छ, तिनको लागि स्कुल हो. त्यसमा हामीले पोजिटिभ सोच त राम्रो हुन्छ कि जस्तो लाग्छ मेरो बुझाइमा.
त्यसो भए विगतमा जसरी नेपाली विद्यार्थीहरू नेपाली अभिभावकहरूले अब छिमेकी भारतको दार्जिलिङ लगायतका स्थानमा पढाउन विद्यालय शिक्षा पढाउनकै लागि आफ्ना विद्यार्थीहरू लाने गर्थे, त्यसको चाहिँ अन्त्य भएको छ अहिले होइन? यहाँ नेपालमा सुविधा सम्पन्न
अब अलमोस्ट अन्त्य भएको छ, अलमोस्ट अन्त्य भएको छ, अन्त्य हुनुपर्छ. अब मानव नर्सिङहरू यहीँ खोल्न पाएको भए, एमबीबीएस राम्रो भएको भए अहिले बङ्गलादेश जानु पर्ने थिएन, बङ्गलादेश जाने पैसा यहीँ रहन्थ्यो. इन्डियाको बोर्डरमा नर्सिङ क्लास छ, अहिले यहाँ नर्स छैनन्, नर्सिङ यहीँ खोल्न पाएको भए सबै नेपालीका छोरीहरूले काम गरी खान पाउँथे, यहीँ पढ्न पाउँथे. पोहोर दुईटा चेलीहरू इन्डियामा गएर मरे, अब त्यसको बारेमा चाहिँ कति गाह्रो भयो, हामीलाई सुन्नै गाह्रो भयो. त्यसो भए आफ्नै देशलाई चाहिँ अगाडि लाने कुरा गरौँ. केही कुरा गल्ती छ भने हामीले कमजोरी छन् भने चाहिँ यसलाई सुधारौँ. तर चाहिँ यही माटोमा चाहिँ शिक्षालाई फैलाउने भने फैलिन्छ.
अब आधारभूत सुविधाबाट वञ्चित विद्यालयहरू पनि छन्, ती विद्यालयमा पढ्ने विद्यार्थीहरू पनि छन्. अब सरकारको दृष्टिकोणमा चाहिँ सबै नागरिक समान हो. अब ती विद्यालयमा पढ्ने विद्यार्थी ती विद्यालयहरूलाई चाहिँ पनि माथि उठाउनका लागि चाहिँ के गर्नुपर्ला? यहाँको एउटा निजी विद्यालय सञ्चालकको हिसाबमा सल्लाह चाहिँ के हुन्छ?
त्यो दुवै पक्षमा छन्, संस्थागतमा पनि छन् हजुर, सरकारी विद्यालयहरूमा पनि छन् होइन. संस्थागत विद्यालयहरूमा हामीले अहिले एउटा प्लान गर्दैछौँ, केन्द्रबाट चाहिँ 50 वटा जिल्लाहरूमा अफिस खोल्दैछौँ, त्यहाँ बेस्ट कर्मचारी राख्दैछौँ, 7 वटा प्रदेशमा बेस्ट कर्मचारी राख्दैछौँ, ताकि चाहिँ केन्द्रले क्लास 8 को सोसल स्टडीको चाहिँ पढाउने टिचरदेखि लिएर सातै पढाउने एउटा जिल्लाका टिचरलाई त्यही रात 7 जना टिचरले केन्द्रमा बसेर चाहिँ ट्रेनिङ दियोस्. अब प्लेन चढेर जानु नपरोस्, मोटर चढेर जानु नपरोस्, प्रत्येक विषयलाई चाहिँ दक्षता दियोस् भन्ने कुरा छ. एक दुईवटा ब्याङ्कहरूसँग हामीले कोलाबोरेसन गरेर, नेपाल सरकारले त हामीलाई छुन पनि छुँदैन, एमओयु गरेर हामीले उनीहरूलाई निश्चित लोन लिएर त्यहाँ नपुगेका आइटीका कम्प्युटरका कुराहरू, त्यहाँबाट स्मार्ट बोर्डका कुराहरू चाहिँ स्कुलभित्र राख्ने, र टिचर्सलाई पहिला बोर्ड मात्र राखेर भएन, कम्प्युटर राखेर भएन, त्यो टिचर्सहरूलाई चाहिँ ट्रेनिङ चाहिँ केन्द्रले यहीँबाट भर्चुअल ट्रेनिङ दिने एउटा प्लानिङमा म यो अहिले बिदाको बेलामा चाहिँ हामी यही एक्सर्साइज गरेर बस्दैछौँ, यही एक्सर्साइज गरेर बस्दैछौँ. तर अब गभर्मेन्ट स्कुलमा पनि यो गर्न सजिलो छ, किन भन्दा गभर्मेन्ट स्कुलसँग पैसा छ, पालिकाहरूसँग पैसा छ, उहाँहरूले पनि यसलाई चाहिँ पहिला त त्यो स्कुललाई स्कुलको परिभाषै बनाउनुपर्छ, र दोस्रो टिचर्सलाई टिचरै बनाउनुपर्छ. टिचरले अहिले हिजोको प्रकारले पढाएर, हिजोको प्रकारले होमवर्क गराएर त्यो अब यो हुने होला छैन. किन भन्दा त्योभन्दा बढी चाहिँ एउटा हातको फोनले सिकाएको छ, अहिले हातको फोनले सिकाएको छ. त्यसो हुँदा यसलाई आधारभूत तहमा हामी मिलेर एउटा प्लानिङ गरेर त्यसलाई तालिम र सुविधा दुइटै कुराहरूलाई अगाडि बढाएर लान सक्यो भने धेरै ठुलो खर्च पनि छैन, परिवर्तन हुन्छ. हामीले दुई थरी शिक्षा भन्न नै हुन्न, दुई थरी स्कुल हेर्न नै हुन्न. सरकारी स्कुलले प्राइभेट स्कुलसँग मिलेर काम गर्नुपर्छ, प्राइभेट स्कुलले सरकारी स्कुलसँग मिलेर काम गर्नुपर्छ. सहयात्रा गर्दै गएपछि हामी सफल हुन सक्छौँ, र हामीप्रति चाहिँ नेपाल सरकारले विश्वास गर्नुपर्छ. मानौ फी डिसिजन गर्ने कुरामा, म्यानेजमेन्ट कमिटी बनाउने कुरामा, स्कुलमा सुविधा गर्ने कुरामा, सकेसम्म चाहिँ उहाँहरू स्कुलभित्र राम्रोसँग निगरानी गर्नुपर्छ, निरीक्षण गर्नुपर्छ, सुपरिवेक्षण गर्नुपर्छ. अफिसमा आउने चिया खाएर फर्कने काम गर्नुहुन्न, खाने पानी, टोयलेट, क्लासरुम, ल्याब, लाइब्रेरी, सानसाना कुराहरू, बच्चा कस्तो बेन्चमा बसिरहेको छ, टिचर कस्तो ड्रेसमा पढाएको छ, उसको व्यवहार कस्तो छ, क्लासमा कस्ता बच्चा छन्, सकेसम्म यो हेरोस्. हेर्न नसक्ने हो भने स्कुलको प्रिन्सिपललाई, स्कुलको टिमलाई चाहिँ उसले विश्वास गरोस्, गभर्मेन्टमा पनि सरकारीमा पनि भन्ने लाग्छ मलाई, सुधार हुन्छ.
त्यसो भए अब नेपालको विद्यालय शिक्षा सुधार गर्न निजी र सार्वजनिक चाहिँ सहकार्य जरूरी छ होइन, यसले मात्र अब गुणस्तरीय शिक्षा चाहिँ अगाडि बढाउन सकिन्छ।
मानव कस्तो छ भन्दा अहिलेको पढाइहरू के छ भन्दा, मानव मेरो हजुर कत्रो हुनुहुन्छ, हजुरको बच्चा छ कि छैन मैले थाहा छैन होइन, तर के हो भन्दा एकदमै राम्रो एउटा गुड क्लासरुम 25 जनादेखि चाहिँ 28 जनासम्म 30 जना बच्चा, 2 टिचर होस् साना क्लासहरूमा, बच्चा बच्चालाई वार्म होस्, न्यानो क्लासरुम होस्, पढेको बच्चाले बुझोस्, त्यो किताबमा मात्रै अल्झिन नपरोस्, ड्रइङबाट, गीतबाट, नाचबाट, बाहिर निस्केर खेलबाट सिक्न सकोस्, सबै कुरा ट्रेडिसनल नहोस्, अहिलेको सबै कुरा पर्फेक्ट होस्, ताकि चाहिँ अहिले हामीले कसरी खेलाउने हो भन्ने कुरा युट्युब हेर्ने बित्तिकै थाहा भइहाल्छ। यति कुराहरू हामीले गऱ्यौँ भने राम्रो, तर अहिले भाषा न्यारेसन के भयो भन्दा होइन, एकदम बुटलमा 7,000 एउटा स्कुलमा बच्चा छ त्यस कारण त्यो गभर्मेन्ट स्कुल राम्रो हो, होइन त्यस्तो होइन, त्यो 2 राम्रो हो, त्यहाँ बच्चा गएर राम्रो हुँदैन, तर चाहिँ ती बच्चा बच्चीले 70 एउटा क्लासमा पढेर अहिले चाहिँ हिजो 36 पहिलाको जसरी ज्योमेट्री अर्थमेटिक पढेर अहिले फाइदा हुन्छ र हुँदैन, त्यसो हुँदा शिक्षा ठ्याक्कै सिपसँग सिकियोस् नगयो कि किन जान्न सकियोस् प्र्याक्टिकललाई सिक्न सकियोस्, यो कुराहरूमा चाहिँ अलि अगाडि जानुपर्छ जस्तो लाग्छ।
हामी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याप्सनका अध्यक्ष कृष्ण प्रसाद अधिकारीसँग कुराकानी गरिरहेको अध्यक्षज्यू, अब मुलुकमा नयाँ सरकार बनेको छ, थुप्रै क्षेत्रले अपेक्षा व्यक्त गरेका छन् अब सरकारले यसो गरोस्, हाम्रो क्षेत्रमा यसो गरोस् भन्ने सन्दर्भ छ, निजी विद्यालयहरूले यसलाई कसरी हेरेको छ, प्याप्सनले कस्तो अपेक्षा गरेको छ?
अब हामीले अहिले हामीलाई आशा राख्ने बाहेक कुनै विकल्प छैन, अब निश्चय पनि चाहिँ देशमा राम्रो शिक्षा प्रणाली आउँछ, व्यवस्थित हुन्छ, सबै कुराहरू व्यवस्थित हुन्छ, टिचर्सहरू व्यवस्थित हुन्छ, तालिम व्यवस्थित हुन्छ, ट्याक्स व्यवस्थित हुन्छ, फी व्यवस्थित हुन्छ, स्कुलले चाहिँ खर्च अनुसारको शुल्क लिन पाउँछन्, सबै ट्रान्सपरेन्ट हुन्छन्, प्यारेन्ट्स मिटिङ हुन्छ, बच्चा बच्चीका क्लब हुन्छन्, नेपाल सरकारले प्राइभेट स्कुललाई चाहिँ छुट्याउँदैन, प्राइभेट स्कुल आफ्नो आफ्नो सम्पत्ति हो, प्रपर्टी हो भन्ने मान्छ, अनि साना कुराहरूमा लिगल कुराहरूमा पनि आन्दोलन गर्ने दिन आउँदैन, सल्लाह गर्ने दिन आउँछ, हामी मिलेर काम गर्न सक्छौँ भन्ने हामीप्रति चाहिँ आशा जागेको छ हजुर अहिले।
जस्तै अब नीतिगत विषयहरू पनि हुन्छन् सरकारले गर्नुपर्ने, नीतिगत विषयहरू चाहिँ के हुन सक्छन् जसले चाहिँ निजी विद्यालय अझै व्यवस्थित तरिकाले अगाडि बढ़ोस् र यिनीहरूले अझै गुणस्तरीय शिक्षा प्रदान गर्न चाहिँ सकुन् भन्ने हिसाबमा चाहिँ नीतिगत सुधारहरू के गर्न सक्छ सरकारले?
मैले अहिलेसम्म हेर्दा नेपालको अभिभावकहरूले क्वालिटी एजुकेसन हेरेको छ, नत्र भने चाहिँ त्यो बच्चा जन्मदेखि चाहिँ आमा बाबु बुढाबुढी हुने बेलासम्म त्यो किन शुल्क तिर्नु होइन र छोरालाई किन शुल्क तिर्नु, नातिलाई किन शुल्क तिर्नु, बाबुआमाले कति दुःख गरेको छ, एउटा ईश्वरको रूपमा चाहिँ बाबुआमाहरू अभिभावकहरू छन्, अहिले हामीले यस्ता अभिभावकहरूले क्वालिटी एजुकेसन चाहनुहुन्छ भन्ने कुरा त दुई मात्रै भएन, त्यो त छर्लङ्ग छ। अब यो क्वालिटीको लागि अहिले मसँग हजुरले कुरा हेर्दा पनि हामी डिजिटल प्रणालीमा निजी क्षेत्र चाहिँ अब प्याप्स अब त 6,000 स्कुलहरू चाहिँ सर्लकै एकैचोटि अगाडि बढाउन खोजेको त हजुरले अनुभूति पाउनु नै भएको छ होइन, त्यो गरेका छौँ। तर अब हाम्रो नेपाल सरकारसँग हामीले अघि पनि पहिला पूर्व प्रधानमन्त्रीहरू हुँदाखेरि हामीले हाम्रो आन्दोलन अलिअलि भएको थियो हजुरलाई थाहा छ, हामीले 58 विद्यालयहरू चाहिँ कम्पनीमा गएका हौँ, कम्पनीमै रहेर विद्यालय चलाउन पाउँछन् भन्ने कुराहरू हामीले देखाएका थियौँ, र हामीले समाजमा हामी सामाजिक हुन चाहन्छौँ, 10% हामीले स्कलरसिप दिन चाहन्छौँ भन्ने कुराहरू थियो, तर यो पारदर्शी छैन भन्थ्यो। अब सबै कुराहरू पारदर्शी होला, राम्रो होला, नियममा होला, सङ्गतमा होला, नीति कानुन पनि चाहिँ विद्यालय सिद्धाउन नहोला, नेपाल सरकार यो देश हाम्रो हो, यहाँ पनि हामीले गरी खान पाउनुपर्छ, र हामीले देशलाई पनि माया गर्दै, बच्चा बच्चीलाई पनि माया गर्दै, स्कुललाई पनि माया गर्दै हामी चाहिँ सरकारलाई सहयोग गर्न हामी चाहन्छौँ, सरकारलाई प्याप्सनले सहयोग गरेपछि प्याप्सन विद्यालयहरूलाई पनि प्राइभेट स्कुललाई पनि सरकारले त्यही प्रकारले चाहिँ एउटा छहारी दिने प्रयत्न गर्ला भन्ने आशा।
अब कुराकानीको हामी अन्त्यतिर आइपुगेका छौँ, अब नयाँ शैक्षिक सत्र सुरु हुँदैछ, यो हिसाबमा अभिभावकहरूमा चाहिँ अहिले अध्ययन गरिरहेको विद्यालयमा आफ्ना छोराछोरी कसरी पढेका छन्, के उनीहरूले गुणस्तरीय शिक्षा लिएका छन् छैनन् भन्ने चिन्ता हुन्छ, सँगै अर्को विद्यालय चेन्ज गर्ने कि कुन विद्यालयमा भर्ना गर्ने भन्नेमा अलिकति अभिभावकमा चिन्ता पनि आउने गर्छ अब यो सन्दर्भमा कस्तो विद्यालयमा विद्यार्थी भर्ना गर्नुपर्ला, गुणस्तरीय विद्यालय भनेर कस्तो विद्यालयलाई भन्ने, अभिभावकहरूलाई एउटा सुझाव दिनुहोस् त अन्त्यमा।
जुन विद्यालयमा शिक्षालाई सिपसँग जोड्न खोजेको छ त्यो एडमिसन गर्न जाँदाखेरि त्यति कुरा बुझ्नुपर्छ। यहाँ जीपीए फुवा आएको छ कि छैन, के छ कसो छ होइन, बच्चालाई पढ्ने बाटामा कस्तो छ, क्लासरुम्सहरू कस्तो छ, टिचर्सहरू कति यहाँ चाहिँ अड्किन सक्नुहुन्छ, पुरानो टिचर कति बस्नु भएको छ, व्यवस्था कस्तो छ, क्लासरुमहरूमा बच्चा बच्चीले त्यहाँ चाहिँ हेर्न सक्ने, खेल्न सक्ने, खाने पानी कस्तो छ, बच्चा बच्चीहरूलाई ल्याब लाइब्रेरीहरू, यहाँको स्वास्थ्य, स्कुलभित्र नर्स छ कि छैन, यी सबै कुराहरू बुझेर मात्रै, अनि स्कुलको इतिहास कति वर्ष बनेको छ, यसले के कुराहरूलाई पारदर्शी रूपमा चाहिँ बाहिर देखाएको छ, समाजले यसलाई कतिको पढाएको छ, यसमा पढाउने कोर्सहरू कस्ता छन्, अलिकति अहिलेको प्यारेन्ट्सहरूले बुझ्नु भएको छ, मैले भन्नु पर्दैन, तर यति कुरा बुझेर चाहिँ जानुपर्छ। अहिले बाहिर झल्याक्कै स्कुलमा बोर्ड टाँगेको भरमा अनि त्यहाँबाट चाहिँ भित्र सबै कुरा नहेरिकन अहिले गर्नु हुँदैन, त्यो चाहिँ गर्नु हुँदैन, भर्ना गर्नु हुँदैन।
हुन्छ त अध्यक्षज्यू, हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
थ्याङ्क यू हजुर, नमस्ते। तपाईँले पनि मलाई मौका दिनुभयो, म हजुरलाई धन्यवाद दिन चाहन्छु। तपाईँको विचारले केही न केही कुराहरू समाजमा शिक्षा सम्बन्धी गएको होला भन्ने आशा राख्छु।
हस् धन्यवाद। हस् त यो सँगै आजको अन्तर सम्वाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।